سورت یونس کو شروع کرتے ہیں، یہاں سے انبیاء کرام کے ناموں پر سورتوں کا سلسلہ شروع ہو رہا ہے، سورہ یونس، ہود، یوسف، ابراہیم. چلیے پہلے سورہ یونس دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم. الف لام را، تلک آیات الکتاب الحکیم. شروع کرتی ہوں اللہ کے نام سے جو بڑا مہربان اور نہایت رحم والا ہے. الف لام را، یہ پر حکمت کتاب کی آیتیں ہیں. کیا ان لوگوں کو اس بات سے تعجب ہوا ہے کہ ہم نے ان میں سے ایک شخص کے پاس وحی بھیج دی کہ سب آدمیوں کو ڈرائیے اور جو ایمان لے آئے ان کو یہ خوشخبری سنائیے کہ ان کے رب کے پاس ان کو پورا اجر اور مرتبہ ملے گا. کافروں نے کہا، یہ شخص تو بلا شبہ صریح جادوگر ہے. بلا شبہ تمہارا رب ہی ہے جس نے آسمانوں اور زمین کو 6 روز میں پیدا کیا، پھر عرش پر قائم ہوا. وہ ہر کام کی تدبیر کرتا ہے، اس کی اجازت کے بغیر کوئی اس کے پاس سفارش کرنے والا نہیں. ایسا اللہ تمہارا رب ہے، سو تم اس کی عبادت کرو. کیا تم پھر بھی نصیحت نہیں پکڑتے؟ الیہ مرجعکم جمیعا، تم سب کو اللہ ہی کے پاس جانا ہے. محسوس کرائیں اپنے آپ کو. وعد اللہ حقا، اللہ نے سچا وعدہ کر رکھا ہے. بے شک وہی پہلی بار بھی پیدا کرتا ہے، پھر وہی دوبارہ پیدا کرے گا، تاکہ ایسے لوگوں کو جو کہ ایمان لائے اور انہوں نے نیک کام کیے انصاف کے ساتھ جزا دے، اور جن لوگوں نے کفر کیا ان کے واسطے کھولتا ہوا پانی پینے کو ملے گا اور دردناک عذاب ہوگا ان کے کفر کی وجہ سے. هو الذی جعل الشمس ضیاء، وہ اللہ تعالیٰ ایسا ہے جس نے آفتاب کو چمکتا ہوا بنایا اور چاند کو نورانی بنایا اور اس کے لیے منزلیں مقرر کیں تاکہ تم برسوں کی گنتی اور حساب معلوم کیا کرو. اللہ تعالیٰ نے یہ چیزیں بے فائدہ پیدا نہیں کیں، وہ یہ دلائل ان کو صاف صاف بتلا رہا ہے جو دانش رکھتے ہیں. ان فی اختلاف اللیل والنہار، بلا شبہ رات اور دن کے یکے بدیگرے آنے میں اور اللہ تعالیٰ نے جو کچھ آسمانوں اور زمین میں پیدا کیا ہے ان سب میں ان لوگوں کے لیے دلائل ہیں جو اللہ کا ڈر رکھتے ہیں. جن لوگوں کو ہمارے پاس آنے کا یقین نہیں، کون لوگ ہیں وہ؟ ان الذین لا یرجون لقاءنا، جن لوگوں کو ہمارے پاس آنے کا یقین نہیں اور وہ دنیا کی زندگی پر راضی ہو گئے اور اسی میں جی لگا بیٹھے ہیں، اور جو لوگ ہماری آیتوں سے غافل ہیں، اولئک مأواہم النار بما کانوا یکسبون، ایسے لوگوں کا ٹھکانہ ان کے اعمال کی وجہ سے دوزخ ہے. یقیناً جو لوگ ایمان لائے اور انہوں نے نیک کام کیے ان کا رب ان کو ان کے ایمان کے سبب ان کے مقصد تک پہنچا دے گا، نعمت کے باغوں میں جن کے نیچے نہریں جاری ہوں گی. دعواہم فیہا سبحانک اللہم وتحیتہم فیہا سلام وآخر دعواہم ان الحمدللہ رب العالمین. ان کے منہ سے یہ بات نکلے گی، سبحان اللہ، اور ان کا باہمی سلام یہ ہوگا، السلام علیکم، اور ان کی آخری بات یہ ہوگی، الحمدللہ رب العالمین. تمام تعریفیں اللہ کے لیے ہیں جو سارے جہان کا رب ہے. رکوع نمبر 6، اس کا عنوان ہے جنتیوں کا پہلا کلام. ابتدا میں ہم نے رکوع کے کچھ شبہات جو وحی کے بارے میں لوگوں نے پیش کیے اس کے بارے میں ذکر ہوا. اللہ تعالیٰ نے فرمایا کہ انہوں نے پہلا شبہ کیا دیا کہ ایک انسان پر وحی کیوں نازل ہوئی، یعنی نبی صلی اللہ علیہ وسلم کے بشر ہونے کو انہوں نے مشکوک بنایا. دوسری بات، انہوں نے اس بات کو بتایا کہ یہ تو کھلا جادو ہے. اللہ تعالیٰ نے ایسے لوگوں کو خوشخبری دی جو سچائی کے قدم پر چلے اور جنہوں نے پیغمبر کی دی ہوئی خوشخبریوں کو بھی سچ مانا اور آپ کے ڈراوے سے ڈر گئے. اس کے بعد اللہ تعالیٰ نے ان شبہات کا رد کیسے کیا؟ سب سے پہلے کتاب کی تعریف کر کے اور اس کو حکمت اور دانش سے لبریز قرار دیا, اور اس کے بعد پھر اللہ تعالیٰ نے کتاب کو نازل کرنے والے کی کچھ خوبیوں کا ذکر کیا. کتنی خوبیوں کا ذکر ہے؟ نمبر ایک, اللہ نے یہ زمین و آسمان 6 دن میں پیدا کیے, کائنات کا انتظام چلانے والا ہے, کوئی اس کے سامنے سفارش نہیں کر سکتا, اسی کی عبادت کرو. سورج کو روشنی دینے والا بنایا, چاند کو چمکنے والا, پھر چاند کے گھٹنے اور بڑھنے کی تاریخیں مقرر کرنے والا, اس نے ہر چیز کو با مقصد پیدا کیا, رات اور دن کو الٹتا پلٹتا ہے, اپنی نشانیاں کھول کھول کر بیان کرتا ہے, اور وہ پیدائش کی ابتدا کرنے والا ہے. مرحلے 10 ہو گئی ہیں خوبیاں, کسی نے گنی؟ 3-4 آیتوں میں اللہ تعالیٰ کی کتنی خوبیوں کا ذکر ہے. 2-3 مزید لکھ لیجئے جس کا ذکر اگلی آیت میں ہے. دوبارہ پیدا کرے گا, اسی کی طرف پلٹ کے جانا ہے, اور پھر ہر ایک کا وہ انصاف کرے گا. ہمارے ساتھ اس کا رویہ کیا ہونا چاہیے؟ اس بات کو سنتے ہوئے عمل کیسے کریں گے؟ سب سے پہلی بات ہے کہ کتاب پہ شک نہیں کرنا. ہمارا رویہ ماننے والا ہو, انکار کرنے والا نہ ہو. اللہ تعالیٰ کی طرف پلٹ کر جانے کا یقین دل میں آئے, اور اس کے انصاف کی توقع رکھنی چاہیے. انصاف 2 طرح سے ہوتا ہے. ایک کیا ہوتا ہے؟ حقدار کو حق ملے, اور ایک ہوتا ہے کہ جس کا حق نہیں اس کو حق نہ ملے. ایک انصاف کیا ہے؟ کہ جو نیکیاں کرتے ہیں ان کو جنت ملے, ایسے ہی ہے نا. لیکن انصاف کا ایک اور تقاضا بھی ہے کہ جو گناہ کرتے ہیں ان کو جہنم ملے. ہم اللہ سے جنت کا انصاف تو چاہتے ہیں, جہنم کا نہیں, ہے نا. اگر اللہ تعالیٰ وہ لوگ جنہوں نے عمل کیا ان کو بھی جنت دے دے, اور ان کو بھی جنت دے دے جنہوں نے عمل نہ کیا, تو کیا انصاف ہوا؟ ظلم ہوا, اور اللہ کے یہاں ایسا انصاف نہیں. پھر اس رکوع میں ہم نے بہت ہی خوبصورت بات دیکھی, جنت میں جانے والوں کا کلمہ. جب لوگ اللہ کی رحمت سے جنت میں چلے جائیں گے تو اس کا ذکر کیا گیا, وہاں جا کے پکار کیا نکلے گی؟ سبحان اللہ. آپس میں کلام کیسے کریں گے؟ السلام علیکم کہہ کے, ہائے اور بائے نہیں. اور اس نعمتوں کو دیکھ کے اترائیں گے نہیں, اپنی بڑائی نہیں کریں گے, بلکہ کیا کہیں گے؟ الحمدللہ رب العالمین, تمام تعریفیں اللہ کے لیے ہیں جو سب جہانوں کا رب ہے. اس سے کیا پتا چلا؟ ہمارے عمل کی باتیں کیا ہیں؟ پہلی بات کیا ہے کہ دنیا میں بھی ہماری زبان پہ کیا ہونا چاہیے؟ سبحان اللہ. لوگوں کی تعریفیں کرتے تھکتے نہیں, ہائے واو, کیسی چیز بنی, کیسی بلڈنگ بنی, کیسا برج بنا, اس کائنات کو دیکھ کے کہنا سبحان اللہ. اپنی نعمتوں کو دیکھیں گے اور اللہ کی تعریف کریں گے. دوسری بات, آپس میں سلام کو عام کرنا ہے. لہذا آج کی حدیث سن لیجئے جو اسی آیت سے ریلیٹ کر کے آپ کے لیے آج دی گئی. نبی صلی اللہ علیہ وسلم نے فرمایا, افشوا السلام واطعموا الطعام وکونوا اخوانا کما امرکم اللہ. افشوا السلام, سلام کو عام کرو, واطعموا الطعام, اور کھانا کھلاؤ لوگوں کو, وکونوا اخوانا, اور آپس میں بھائی بن کر رہو, کما امرکم اللہ, جیسے اللہ نے تمہیں حکم دیا. سلام کو عام کرنے سے فائدہ کیا ہوگا؟ سلامت رہیں گے, آپس میں محبت ہوگی, کینے ختم ہوں گے, اور ایک دوسرے کی دعا سے آنے والی مصیبتیں ٹلیں گی. जायजा लेके देखें क्या वाकई मैं सलाम को आम करती हूँ। मैं जब किसी से मुलाकात करती हूँ तो मेरी जुबान पे क्या कलमा होता है, मैं जब किसी नेमत को देखती हूँ तो मेरी जुबान पे क्या आता है। सोचने की बातें हैं। जन्नत में जाके ये कलमात ऐसे ही इल्हाम नहीं हो जाएंगे, जिनको दुनिया में सही बात कहने की आदत होगी वो वही वहां जाके सही बात करेंगे। और ये आखिरी आयत पढ़ के तो मुझे ऐसे लगता है कि कोई जन्नत में दाखिल हो रहा है और उसके दरवाजे में खड़ा हुआ ये कलमात कह रहा है। अपने आप को झंझोड़ के एहसास दिलाइए कि अल्लाह ने चाहा तो एक वक्त होगा कि हम जन्नत में दाखिल हो रहे होंगे। कहीं भी दाखिल हो, अपने नए घर में जाएं, एक लम्हे के लिए सोचा करें, इंशाल्लाह एक दिन इसी तरह मैं अपने जन्नत के घर में भी दाखिल होंगी। अल्लाह ताला वो वक्त हमारी जिंदगियों में कर दे ताकि हम सारी जिंदगी जिस जन्नत की तलब करते रहे, वाकई फिर वो हमें वहां मिल जाए। चलिए रुकू नंबर 7 को देखते हैं। वलौ युअज्जिलुल्लाहु लिन्नास, और अगर अल्लाह लोगों पर जल्दी से नुकसान वाकई कर देता, जिस तरह वो फायदे के लिए जल्दी मचाते हैं, तो इनका वादा कभी का पूरा हो चुका होता। सो हम लोग इन लोगों को जिनको हमारे पास आने का यकीन नहीं, इनके हाल पर छोड़े रखते हैं कि अपनी सरकशी में भटकते रहें। और जब इंसान को कोई तकलीफ पहुंचती है तो हमको पुकारता है, सच है ना, लेटे भी, बैठे भी, खड़े भी, फिर जब हम इसकी तकलीफ इससे हटा देते हैं तो वो ऐसा हो जाता है गोया कि उसने अपनी तकलीफ के लिए जो उसे पहुंची थी कभी हमें पुकारा ही ना था। ऐसे ही है ना, वो इन हद से गुजरने वालों के आमाल को इनके लिए इसी तरह खुशनुमा बना दिया गया। और हमने तुमसे पहले बहुत से गिरोहों को हलाक कर दिया जबकि उन्होंने जुल्म किया, हालांकि इनके पास इनके पैगंबर भी दलाइल लेकर आए, और वो ऐसे कब थे कि ईमान ले आते। हम मुजरिम लोगों को ऐसी ही सजा दिया करते हैं। फिर इनके बाद हमने दुनिया में बजाय इनके तुमको जानशीन किया ताकि हम देख लें कि तुम किस तरह काम करते हो। और जब इनके सामने हमारी आयतें पढ़ी जाती हैं जो बिल्कुल साफ साफ हैं, तो ये लोग जिनको हमारे पास आने की उम्मीद नहीं, यूं कहते हैं कि इसके सिवा कोई दूसरा कुरान लाइए या इसी में कुछ तरमीम कर दीजिए। आप सल्लल्लाहु अलैहि वसल्लम यूं कह दीजिए कि मुझे ये हक नहीं कि मैं अपनी तरफ से इसमें तरमीम कर दूं, बस मैं तो इसी का इत्तेबा करूंगा जो मेरे पास वही के जरिए से पहुंचा है। अगर मैं अपने रब की नाफरमानी करूं तो मैं एक बड़े दिन के अजाब का अंदेशा रखता हूं। आप यूं कह दीजिए कि अगर अल्लाह को मंजूर होता तो ना मैं तो तुम में तो ना तो मैं तुमको वो पढ़कर सुनाता और ना अल्लाह ताला तुमको इसकी इत्तला देता, क्योंकि मैं इससे पहले तो एक बड़े हिस्सा उम्र तक तुम में रह चुका हूँ। तो फिर क्या तुम अकल नहीं रखते। फमन अज़लमु मिम्मन इफ्तरा अलल्लाही कज़िबा, सो इस शख्स से बड़ा जालिम कौन होगा जो अल्लाह पर झूठ बांधे और इसकी आयतों को झूठा बतलाए। यकीनन ऐसे मुजरिमों को यकीनन फलाह न होगी। वयाबुदून मिन दूनिल्लाहि मा ला यदुर्रुहुम, और ये अल्लाह के सिवा ऐसी चीजों की इबादत करते हैं जो ना इनको जरर पहुंचा सकें और ना इनको नुकसान पहुंचा सकें, और कहते हैं कि ये अल्लाह के पास हमारे सिफारशी हैं। आप कह दीजिए क्या तुम अल्लाह को ऐसी बातों की खबर देते हो जो अल्लाह को मालूम नहीं, ना ही आसमानों में और ना जमीन में, और वो पाक और बरतर है इन लोगों के शिर्क से। और तमाम लोग एक ही उम्मत के थे, फिर उन्होंने इख्तलाफ पैदा किया, और अगर एक बात ना होती जो आपके रब की तरफ से पहले ठहर चुकी, तो जिस चीज में ये लोग इख्तलाफ कर रहे हैं इनका कतई फैसला हो चुका होता। और ये लोग यूं कहते हैं कि इन पर इनके रब की जानिब से कोई निशानी क्यों नाजिल नहीं होती। सो आप फरमा दीजिए गैब की खबर सिर्फ अल्लाह को है, बस तुम भी मुंतजर रहो और मैं भी तुम्हारे साथ मुंतजर हूँ। रुकू नंबर 7, इसका उन्वान क्या है, अल्लाह जल्दी नहीं करता। इस रुकू के आगाज में قوموں پہ عذاب لانے کے معاملے میں اللہ تعالیٰ نے ہمیں 8 باتوں کا تذکرہ کیا. کون کون سی؟ پہلی بات، اللہ تعالیٰ انسانوں کے ساتھ برا معاملہ کرنے میں جلدی نہیں کرتا، اگر وہ کر دے تو کوئی دنیا پہ قائم ہی نہ رہے. پھر آخرت کے منکرین کو سرکشی میں بھٹکنے کے لیے چھوڑ دیا جاتا ہے. تیسری بات بتائی گئی کہ انسان مصیبت میں ہر حالت میں اللہ تعالیٰ کو پکارتا ہے. پھر اگلی بات، جب مصیبت ٹل جاتی ہے تو ایسے وہاں سے چل نکلتا ہے گویا کہ رب کو جانتا ہی نہ تھا. حد سے گزرنے والوں کے کرتوت ان کو خوبصورت کر کے دکھائے گئے. مجرموں کو ان کے جرم کا بدلہ اللہ کی طرف سے ملتا ہے. پہلے گزری ہوئی ظالم قوموں کو اللہ نے ہلاک کیا. ان کے رسول ان کے پاس روشن نشانیاں لے کر آئے مگر انہوں نے مانا نہیں. اس کے بعد والا جو حصہ تھا، اس میں اللہ تعالیٰ نے ہلاک ہونے والی قوموں کے بعد کے حالات بتائے. پہلے کون لوگ تھے جو ہلاک ہوئے؟ اب ان کی بات ہے جن کو بعد میں ان کی جگہ پہ بسایا. یہ ایسے ہی ہے کہ کسی جگہ پہ کوئی عذاب آئے، کوئی زلزلہ آئے، کچھ آئے، پہلی قوم تباہ ہو برباد کر دی جائے اور اس کے بعد نئے لوگ بسیں تو کیوں؟ یہ بڑی اہم چیز ہے جو ہم سب کے لیے ہے. پہلی بات سے پتہ چلی کہ اللہ دوسرے لوگوں کو وہاں کیوں لاتا ہے کہ اب ان کا عمل دیکھے، یعنی وہ بھی ایک امتحان کی کیفیت میں ہے. لیکن بدقسمتی سے لوگ کیا کہتے ہیں ایسے، جب ان کو دوبارہ موقع مل بھی جاتا ہے تو کہتے ہیں کہ اس قرآن کی جگہ کوئی دوسرا قرآن لے آؤ یا اسی کو تبدیل کر دو. اللہ نے اپنے نبی کو کہا کہ ان کو بتا دو کہ میں اپنی طرف سے تبدیلی نہیں کر سکتا، میں تو وہی کو مانتا ہوں، اور اگر تمہارے کہنے پہ میں نافرمانی کروں تو مجھے اللہ کے عذاب کا ڈر ہے، اور اگر اللہ کی مشیت نہ ہوتی تو میں تمہیں قرآن نہ سناتا. یعنی تم ڈیزرو نہیں کرتے، لیکن یہ بس اللہ نے لکھ دیا تو میں اس لیے تمہیں پڑھ کے سنا رہا ہوں. پھر مشرک جن کو پوچھتے ہیں وہ ان کو نفع اور نقصان نہیں دے سکتے. پھر بتایا کہ یہ بتوں کو اپنے سفارشی قرار دیتے ہیں، اور اللہ تعالیٰ نے فرمایا کہ میں ان کی تمام چیزوں سے بے نیاز ہوں. اور دو باتیں پھر آخر میں ہمیں معلوم ہوئیں کہ ابتدا میں سب لوگ ایک ہی تھے، کوئی مسلک اور عقیدے کا اختلاف نہیں تھا، اور لوگوں نے نبی سے نشانی کا مطالبہ کر کے درست بات نہیں کی. ہمارے لیے اس رکوع میں عمل کی باتیں کیا ہیں؟ لکھیے، کبھی بد دعا نہیں کرنی چاہیے. یہ جو پہلی آیت ہے نا، اس کے بارے میں جو تفسیر آتی ہے وہ یہی آتی ہے کہ بعض دفعہ انسان بد دعائیں کرنے لگتا ہے، اور پھر اگر اس کی وہ بد دعائیں قبول کر لی جائیں تو دنیا میں کوئی انسان چلتا پھرتا نظر نہ آئے. ایک حدیث سنا دیتی ہوں، آپ کو بات واضح ہو جائے گی. ابو داؤد کی روایت ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا، تم اپنے لیے، اپنی اولاد کے لیے اور اپنے مال اور کاروبار کے لیے بد دعائیں مت کرو، کہیں ایسا نہ ہو کہ تمہاری بد دعائیں اس گھڑی کو پالیں جس میں اللہ کی طرف سے دعائیں قبول ہوتی ہیں، بس وہ تمہاری بد دعائیں قبول کر لیں. ماؤں کی اکثر عادت ہوتی ہے، بچے کو غصے میں، ناراضگی میں غلط بات کہنا شروع ہو جاتی ہیں. شوہر نے اگر کبھی بات نہ مانی یا دل دکھایا تو اس کو عجیب و غریب سے کوسنے دینے لگتی ہیں. اس سے اجتناب کرنے کی ضرورت ہے، کیونکہ انسان کو نہیں پتا کہ وہ اپنی ہی کسی بد دعا کے نتیجے میں پکڑا جائے. دوسری چیز ہم نے اس میں کیا سیکھی کہ جس طرح مصیبتوں میں رب کو پکارتے ہیں، اسی طرح خوشیوں میں بھی پکارنا ہے. یہ لوگوں کا بڑا ایک عجیب رویہ ہوتا ہے کہ غم میں تو پکارتے ہیں، خوشی میں نہیں پکارتے. میں اس کو کیسے سوچتی ہوں، آپ اپنے اوپر لے کے اس کو سوچئے. اگر آپ کی کوئی دوست ہوں، جب اس کے گھر میں کوئی مشکل آئے تو آپ کو بلا لے، کام کی ضرورت پڑے تو آپ کو بلا لے، کوئی غم کی خبر ہو تو آپ کو بلا لے، اور اگر گھر میں کوئی خوشی کا موقع آئے تو آپ کو نہ بلائے، कैसा लगता? लोगों का क्या हाल होता उस वक्त? वो कहते हैं आपने हमारी बेइज्जती की, आपने में हकीर जाना। अल्लाह ताला के साथ क्या मामला करते हैं? गमों में बुलाते हैं तो खुशियों में नहीं बुलाएंगे? चलिए आगे देखते हैं इसी के अंदर, यानी एक और अमल की बात अपने लिए क्या है कि हम सब इम्तिहान की हालत में हैं। हर वक्त अपने आप को इसका एहसास दिलाना है, कभी गाफिल ना जाना करें अपने आप को अल्लाह की पकड़ से। और एक और चीज, अगर कोई गुनाह की तरफ बुलाए तो उसको कहना है इन्नी अखाफु इन असैतु रब्बी अज़ाब यौमिन अज़ीम, कि मुझे तो अपने रब के अजाब से डर लगता है। और फिर शिर्क नहीं करना और इख्तलाफात में नहीं पड़ना। रुकू नंबर 8, व इज़ा अज़क़नन्नास रहमतम मिन बादी दर्रा अमस्सतहुम, और जब हम लोगों को इस अमर के बाद के इनमें कोई मुसीबत पड़ चुकी हो किसी नेमत का मजा चखा देते हैं तो वो फौरन ही हमारी आयतों के बारे में चालें चलने लगते हैं। आप कह दीजिए कि अल्लाह चाल चलने में तुमसे ज्यादा तेज है, बिल यकीन हमारे फरिश्ते तुम्हारी सब चालों को लिख रहे हैं। वो अल्लाह है ऐसा कि तुमको खुशकी और दरिया में चलाता है यहाँ तक कि जब तुम कश्ती में होते हो, और वो कश्तियाँ लोगों को मवाफिक हवा के जरिए से लेकर चलती हैं, और वो लोग इनसे खुश होते हैं। इन पर एक झोंका सख्त हवा का आता है और हर तरफ से इन पर मौजें उठती चली आती हैं, और वो समझते हैं कि बुरे आ घिरे। इस वक्त सब खालिस एतिकाद करके अल्लाह ही को पुकारते हैं, और अगर तू तो हम इसको बचा लें तो हम ज़रूर शुक्रगुजार कर बन जाएंगे। फिर जब अल्लाह ताला इनको बचा लेता है तो फौरन ही वो ज़मीन में नाहक सरकशी करने लगते हैं। ऐ लोगो, या अय्युहन्नासु इन्नमा बग्युकुम अला अन्फुसिकुम मताल हयातिद दुनिया ثم إلينا مرجعكم فننبئكم بما كنتم تعملون। ऐ लोगो, ये तुम्हारी सरकशी तुम्हारे लिए वबाल होने वाली है। दुनियावी जिंदगी के चंद फायदे हैं, फिर हमारे पास तुमको आना है, फिर हम सब तुम्हारा किया हुआ तुमको बतला देंगे। इन्नमा मसलुल हयातिद दुनिया कमा इन अन्ज़लनाहु मिनस समा, बस दुनिया की जिंदगी की हालत तो ऐसी है जैसे हमने आसमान से पानी बरसाया, फिर इससे जमीन की नबातात जिनको आदमी और चौपाए खाते हैं खूब गुंजान होकर निकली, यहाँ तक कि जब वो ज़मीन अपनी रौनक का पूरा हिस्सा ले चुकी और इसकी खूब ज़िबाइश हो गई, और इसके मालकों ने समझ लिया कि अब हम इस पर बिल्कुल काबिज हो चुके, तो दिन या रात में इस पर हमारी तरफ से कोई हुक्म अजाब का आ पड़ा, बस हमने इसको ऐसे साफ कर दिया कि गोया कल वो मौजूद ही न थी। हम इसी तरह आयात को साफ साफ बयान करते हैं ऐसे लोगों के लिए जो सोचते हैं। सोचिए, वल्लाहु यद्ऊ इला दारिस सलाम व यहदी मन यशाउ इला सिरातिम मुस्तकीम, और अल्लाह ताला सलामती के घर की तरफ तुमको बुलाता है और जिसको चाहता है राह रास पर चलने की तौफीक देता है। जिन लोगों ने नेकी की है इनके वास्ते खूबी है और इससे भड़के भी, इनके चेहरों पर न स्याही छाएगी और न जिल्लत। ये लोग जन्नत में रहने वाले हैं और वो उसमें हमेशा रहेंगे। और जिन लोगों ने बुरे काम किए इनकी बदी की सजा इसके बराबर मिलेगी और इनको जिल्लत छा जाएगी, और इनको अल्लाह से कोई बचा न सकेगा। कअन्नमा उक्षिजत वुजूहुहुम क़िताम मिनल लैली मुज़लिमा, गोया इनके चेहरों पर अंधेरी रात के परत के परत उलट दिए गए। ये लोग दोजख में रहने वाले हैं और इसमें हमेशा रहेंगे। और वो दिन भी काबिले जिक्र है जिस दिन हम इन सबको जमा करेंगे, फिर मुशरिकीन से कहेंगे कि तुम और तुम्हारे शरीक अपनी जगह ठहरो। फिर हम इनके आपस में फूट डाल देंगे और इनके वो शुरका कहेंगे कि तुम हमारी इबादत नहीं करते थे, बस हमारे और तुम्हारे दरमियान अल्लाह ही गवाही के तौर पर है कि हमको तुम्हारी इबादत की खबर ही न थी। هنالك تبلو كل نفس ما أسلفت وردوا إلى الله إلى الله مولاهم الحق وضل عنهم ما كانوا يفترون। इस मुकाम पर हर शख्स अपने अगले किए हुए कामों की जांच कर लेगा और ये लोग अल्लाह की तरफ जो इनका मालिक हकीकी है लौटाए जाएंगे और जो झूठ वो बांधा करते थे सब इनसे गायब हो जाएंगे। रुकू नंबर 8 था, इसका उन्वान है जिंदगी एक ढलता साया। इब्तिदा में अल्लाह ताला ने मुसीबत के बाद आसानी आने पर लोगों का क्या रवैया होता है उसके बारे में चार बातें बताई। कौन कौन सी? अल्लाह की निशानियों के मामले में चालबाजियां शुरू करते हैं। अल्लाह ताला इनको बता रहा है कि मैं तुमसे ज्यादा अच्छी तदबीर कर सकता हूं। जब तूफानों में फंसते हैं तो अल्लाह को याद करते हैं खालिस होके, और जब अल्लाह ताला बचा लेता है तो दोबारा हक के खिलाफ हो जाते हैं। अल्लाह ताला ने इनको चार तरीके से डराया, यानी ऐसा रवैया रखने वालों को डरना है क्या तुम्हारी सरकशी तुम्हारे ही खिलाफ पड़ेगी। आसमान से पानी बरसाया और जमीन पर नहीं, दुनिया की जिंदगी चार दिन की है, चंद दिन का मजा है ले लो, पलट कर हमारे ही पास आओगे और फिर हम तुमको बताएंगे कि तुम क्या करते थे। हमारे लिए अमल की बात क्या है इतने हिस्से में? खुशी मिलने पर आपे से बाहर नहीं होना, खुशियों के वक्त में रब को याद करना है, उसकी नाराजगी से डरना है और इस चीज का यकीन रखना है कि मुझे इसके बाद भी रब की जरूरत है। क्योंकि माजरत के साथ बाज दफा खुशियों के वक्त हमारा रवैया क्या होता है कि अब इसके बाद अल्लाह की जरूरत ही नहीं, लिहाजा जो करना है कर लो। दूसरी चीज हमने इससे जो सीखी वो क्या कि हर गुनाह करते वक्त खुद को ये यकीन दिलाना है कि इसकी सजा मुझे जरूर भुगतनी पड़ेगी, कभी कभी दुनिया में और कभी कभी आखिरत में, और रब की तरफ पलट जाने का ख्याल दिल को दिलवाना है। फिर आयत नंबर 24 से आगे एक नया मजमून है और वो क्या है? दुनियावी जिंदगी की हकीकत। यह है एक जिंदगी ढलता साया। अल्लाह ताला ने एक खेती की मिसाल दी, आसमान से पानी उतरता है, जमीन में जाता है, वहां बीज होता है, उस बीज से पौधा उगता है, थोड़े दिन बाद सब्जा सारे खेत में तारी होता है, फिर लहलहाने लगता है, किसान देख देख के खुश होता है कि बस अब तो बड़ी अच्छी फसल आई। लेकिन उसके बाद क्या होता है कि एक दिन रात को अजाब आता है, कोई ऐसी हवा चलती है, कोई ऐसी मुश्किल, तो उसके नतीजे में क्या हो जाता है? इंसान की वो खड़ी फसल तबाह हो जाती है और उसके हाथ में कुछ भी नहीं रहता। यही मिसाल है इस दुनिया की। कैसे? बारिश का पानी, बाप का नुतफा, जमीन में पड़ा हुआ बीज, माँ की तरफ से आने वाला मादा, दोनों मिले, मासूम लहलहाता हुआ बच्चा, एक नन्ही कॉम्पल जमीन पे आती है तो अच्छी लगती है, हर एक को प्यारा लगता है बच्चा, फिर खिलता है, हर दिन उसका घर के अंदर रौनक बढ़ाता है। कहते हैं बच्चे के साथ घर में रौनक आ जाती है, پھر بچہ بڑا ہوتا ہے، وزینت، پھر خوبصورتی آتی ہے، جوانی آنے لگتی ہے، کچھ اور ہی جذبات ابھرنے لگتے ہیں، انسان کچھ اور خیالوں میں رہتا ہے، ماں باپ کی نظریں بھی لگ جاتی ہیں اس پہ کہ بس اب بچہ جوان ہو گیا، اب دیکھنا ہمارے دن پھر جائیں گے، اور اچانک موت آ جاتی ہے۔ یہ آیت اچانک موت کی دلیل ہے۔ مثال اس میں دی گئی ہے کہ مت پھلو اور مت دیکھو، ان خوشیوں کو دیکھتے ہوئے اچانک موت کو یاد رکھو۔ قرآن پاک میں مختلف صورتوں میں زندگی کی، دنیا کی زندگی کو مختلف چیزوں سے مثال دی گئی ہے، کہیں کھیل تماشا، لیکن یہاں اچانک موت کی بات ہے۔ جن اولادوں کو دیکھ دیکھ کے جی رہے ہو، جن گھروں کو دیکھ دیکھ کے خوش ہوتے ہو، جن گاڑیوں کو، جن کاروباروں پہ مان کرتے ہو، ایسا نہ ہو کہ ایک لمحے میں تمہارے ہاتھ سے چلی جائے، اور پھر ایسا ہو جاتا ہے جیسے کہ کبھی آئے ہی نہ تھے دنیا میں۔ اور اگر جوانی میں موت نہ بھی آئے تو بڑھاپا کون سا اچھی چیز ہے؟ چہرے پہ جھریاں، کمر ٹیڑھی، بات کرتے وقت لفظ زبان سے نہیں نکلتے، آج زبان رکتی نہیں، کل ہو سکتا ہے ایک دودھ کا پیالہ مانگنے کے لیے کتنی محنت کرنی پڑے، آج کسی کو خاطر میں نہیں لاتے، کل ہو سکتا ہے کسی کا سہارا لے کے بھی چند قدم نہ چل سکے، پہنا اوڑا سجتا نہیں، چہرے پہ جھریاں، کھاتے ہیں تو ہضم نہیں ہوتا۔ کیا دنیا واقعی یہ زندگی ایک ڈھلتا ہوا سایہ نہیں؟ دنیا کی ہر چیز فنا کا پیغام دے رہی ہے۔ آج گروسری لاتے ہیں، کچن میں رونق آ جاتی ہے، بھرا بھرا لگتا ہے، خوشی ہوتی ہے، بعد میں ٹریش کین کو دیکھا کریں، وہی خوبصورت پیکنگز جن کو دیکھ کے خریدا وہ ٹریش کین میں جاتی ہیں، وہی پھل جو ابھی تازہ تازہ خریدا اب اس کے چھلکے چند گھنٹے کچن میں نہیں دیکھ سکتے۔ اسی طرح ہم سب ایک وقت آئے گا کہ اس دنیا پہ ایک بوجھ بن جائیں گے، لوگوں پہ بوجھ، ہمیں لوگ گھروں سے باہر نکالنا پسند کریں گے، جو ان کو مسجد میں بٹھاؤ، چند گھنٹے ذرا گھر کا ماحول اچھا ہو جائے، اور پھر ہم دنیا سے چلے جائیں گے۔ اس کے بعد پھر واللہ یدعو الی دار السلام، اللہ تو پکارتا ہے سلامتی والے گھر پہ آ جاؤ، تم آنا چاہو گے؟ کیا جانا چاہتے ہو اللہ کے گھر؟ کیا تیاری کی ہے اس کے لیے؟ اور وہاں جاؤ گے تو صرف جنت ہی نہیں ملے گی، رب کے چہرے کا دیدار۔ لیکن کون؟ جس نے دنیا میں اپنے چہرے کو اس قابل رکھا کہ رب کو دکھا سکے، اور اس کے برعکس وہ لوگ جو دنیا میں گناہوں کی سیاہیوں میں مبتلا تھے، ان کے چہرے کیسے ہیں؟ کأنما اغشیت وجوہہم قطعا من اللیل مظلما۔ اس کو ہائی لائٹ کریں، اللہ تعالیٰ کہتے ہیں جہنمیوں کے چہرے کیسے ہوں گے؟ جیسے اندھیری رات کے ٹکڑے۔ رات کے وقت آپ کسی کو دیکھیں تو اس کے فیچرز دکھتے، کوئی شخص کوئی بہت سیاہ رنگ کا آپ نے دیکھا ہو، اس کے دور سے فیچرز بھی نہیں دکھتے، جہنمی اتنے سیاہ ہو جائیں گے۔ میں اس آیت کو پڑھتی نا تو میرے ذہن میں ایک ہی لفظ آتا ہے، توا، روٹی پکانے کا توا، سارا دن آگ میں جلتا ہے، کالا سیاہ، جتنا مرضی اچھا لے لے آخر میں اس کا نصیب سیاہی ہے۔ وہ لوگ جو دنیا میں اس زندگی کی حقیقت کو سمجھے بغیر جیتے ہیں، کل جہنم کا کوڑا، اور وہاں چلیں گے، اور پھر پتہ چلے گا کہ ہم دنیا میں کیا کر کے آئے تھے۔ اپنے لیے عمل کی بات مجھے نہیں لگتا کہ کہنے کی ضرورت ہے، اس زندگی کی حقیقت کو سمجھنا ہے، اس وقت کو غنیمت جاننا ہے، اور پھر اس آخرت کے لیے تیاری کرنی ہے کہ جدھر جائیں گے، اور پھر کوئی ہمیں وہاں سے واپس آنے نہیں دے گا، اور سب سے بڑھ کے اللہ کے چہرے کو کے دیدار کی دعا کرنی ہے، اور اللہ ہمارے چہروں کو ایسا کر دے کہ کل ہم اس کو دکھا سکیں۔ کسی کو اپنا آخری سفر یاد آیا؟ آج کی جو کتاب ہے یہ آخری سفر بہت ہی پیاری کتاب ہے۔ اگر آپ لوگوں کو، مطلب مجھے تو ایسی بکس اس لیے اچھی لگتی ہیں کہ چھوٹے چھوٹے اس میں آپ دیکھیں گے کہ ٹاپکس ہیں، ایک ایک پیج کا ٹاپک ہے بس، اگر ہر روز ایک پڑھیں، ہر ٹاپک کا تھیم کیا ہے آخری سفر، یہ وحید الدین जी अलाम वहीदुद्दीन खान की बुक है, छोटा सा बुकलेट है, तो अगर इसको आज से आप शुरू कर लें इंशाल्लाह ताला सूरत हामीम सजदा में दोबारा इसी टॉपिक पे कुछ आयतें हैं, तो उम्मीद है कि तब तक आप लोग इसको पढ़ सकते हैं।